जब तपाईँले विवाहको निमन्त्रण कार्ड बर्थडे कार्ड पाउनुहुन्छ र त्यस निम्तलाई स्वीकारेर उपस्थित जनाउनु पनि हुन्छ, तर कहिलेकाहीँ कारणवश तपाईँले निम्तो अथवा निमन्त्रणालाई कार्ड नै पाउनु भएन र जानु पाउनु भएन, उपस्थित हुन सक्नु भएन, केही छैन। तपाईँले छुटाउनु भयो वा तपाईँले निम्तो कार्ड नै पाउनु भएन, इट्स ओके। तर तपाईँ र मैले छुट्याउनै नहुने एउटा महान निम्तो निमन्त्रणा छ। के तपाईँले त्यो यसु ख्रिस्टको महान निम्तो पाउनुभएको छ? जुन हामी सबैलाई त्यो निम्तो प्रभु यसु ख्रिस्टले दिनुभएको छ, यदि पाउनुभएको छैन भने के तपाईँ त्यस निमन्त्रणा पाउन चाहनुहुन्छ, इच्छुक हुनुहुन्छ? आउनुहोस् आज हामी यसुले दिनुभएको महान निमन्त्रणाको बारेमा उहाँकै वचनद्वारा सिक्नेछौँ। हामी सबैले बाइबलबाट मत्तीको पुस्तक निकाल्नेछौँ, यो नयाँ करारको पहिलो पुस्तक, र यस खण्डलाई यदि मैले प्रयोग गरे जस्तै बाइबल प्रयोग गर्दै हुनुहुन्छ भने 1301 पेजमा पाउनुहुनेछ। पहिलो करार, पहिलो नियम, मत्तीको पुस्तक 11 अध्यायको 28-30 पद। फेरि पनि मत्तीको पुस्तक 11 अध्यायको 28-30 पद। आशा गर्दछु तपाईँहरूले पाइसक्नुभयो, यदि पाउनलाई गाह्रो भएको छ भने छेउका साथीले, गाह्रो भने साथीलाई, मित्रलाई, तपाईँको छेउमा बस्ने मानिसलाई 11 अध्याय निकाल्न सहायता गर्नु। यहाँहरू सबैको निम्ति म पाठ गरिदिनेछु, मत्तीको पुस्तक 11 अध्यायको 28-30 पद। हे सबै थाकेका र बोझले दबिएका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु, मेरो जुवा आफैमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ। परमेश्वरको वचनमा छिर्नभन्दा अगाडि प्रार्थना गरौँ। पिता परमेश्वर, तपाईँ हाम्रो चट्टान, तपाईँ हाम्रो परमेश्वर हुनुहुन्छ। हाम्रा मुखका शब्दहरू र हृदयका ध्यानहरू तपाईँमा ग्रहणीय हुनुभएको होस्, पिता हामीलाई सहायता गर्नुहोस् यसु प्रभुको नाममा। आजको वचनको मुख्य विचार हामीले बुझ्नुपर्ने र हामीले लिनुपर्ने अथवा सुन्नुपर्ने, यसु ख्रिस्टले हामी सबैलाई महान निमन्त्रणा दिनुभएको छ। फेरि पनि यसु ख्रिस्टले हामी सबैलाई महान निमन्त्रणा दिनुभएको छ, जस अन्तर्गत रहेर तिनवटा प्रश्नहरू सोध्नेछौँ। यो तिनवटा प्रश्न नै आजको वचनको बुदाहरू हुनेछ। यसु ख्रिस्टले हामी सबैलाई महान निमन्त्रणा दिनुभएको छ, तिनवटा प्रश्नहरू। निमन्त्रणा दिने को हुनुहुन्छ? निमन्त्रणा दिने को हुनुहुन्छ? उहाँले कसलाई निमन्त्रणा दिनुभएको छ? दोस्रो प्रश्न, उहाँले कसलाई निमन्त्रणा दिनुभएको छ? तेस्रो प्रश्न, उहाँले किन निमन्त्रणा दिनुभएको छ? तेस्रो प्रश्न, उहाँले किन निमन्त्रणा दिनुभएको छ? फेरि पनि यदि तपाईँहरू टिप्दै हुनुहुन्छ बुलेटिनको नोटमा भने, छुट्याउनु भएको छ भने, तपाईँको निम्ति फेरि पनि एकचोटि दोहोऱ्याउनेछु। निमन्त्रणा दिने को हुनुहुन्छ? उहाँले कसलाई निमन्त्रणा दिनुभएको छ? उहाँले किन निमन्त्रणा दिनुभएको छ? उहाँले निम्तो कसलाई दिनुहुन्छ, किन दिनुहुन्छ, उहाँ को हुनुहुन्छ, के तपाईँलाई थाहा छ? यदि थाहा छैन भने हामीलाई कसले निम्तो दिनुभएको छ? आजको वचनको पहिलो बुदा, उहाँले कसलाई निम्तो दिनुहुन्छ? पहिलो बुदा, निम्तो दिने को हुनुहुन्छ? उहाँ कोही नभएर येशु ख्रिस्ट हुनुहुन्छ। यो 11 अध्यायको 27 पदमा हेरौँ न, 11 अध्यायको यही मत्तीको 11 अध्यायको 27 पदमा, मेरा पिताले सबै थोक मलाई दिनुभएको छ, पिता बाहेक पुत्रलाई कसैले चिन्दैन र पुत्र बाहेक पितालाई कसैले चिन्दैन, अनि तिनीहरूले पनि चिन्छन् जसलाई पुत्रले पिता प्रकट गरिदिने इच्छा गर्दछ। 25 पदमा हेऱ्यौँ, अझै त्यसकै 25 पदमा हेरौँ। त्यस बेला येशूले भन्नुभयो, हे पिता, स्वर्ग र पृथ्वीका प्रभु, म तपाईँमा धन्यवाद चढाउँछु किनकि तपाईँले यी कुरा बुद्धिमान र समझदारबाट गुप्त राख्नुभयो तर बालकहरूलाई ती प्रकट गर्नुभयो। हे पिता, किनकि तपाईँलाई यही असल लाग्यो। कसले हामीलाई नीति दिँदै हुनुहुन्छ त? येशू ख्रीष्टले, जसले हामीलाई अनि सबै थोक बनाउनु हुने, उहाँको खातिर सृष्टि गर्नु हुने, यो नै 1:3 अनुसार र उत्पत्ति 1:26 अनुसार परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ। यहाँ हेरौँ न, येशू ख्रीष्ट त्रियक परमेश्वरको दोस्रो व्यक्ति पुत्र परमेश्वर हुनुहुन्छ। पिता परमेश्वर र पुत्र परमेश्वर एक हुनुहुन्छ। उहाँहरू सृष्टिको समय पूर्वदेखि नै हुनुहुन्छ। उही पुत्र परमेश्वर येशू ख्रीष्टले तपाईँ र मलाई, या भनौँ सबैलाई निम्तो दिनुभएको छ। पद 28 यसो भनेको छ, ए सबै थाकेका र बोझले दबेका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। कसलाई उहाँले निम्तो दिनुहुन्छ त? पद 28 हेरौँ न, कसरी सुरु भएको छ, ध्यान दिएर हेरौँ त। पद 28, हे सबै, यहाँ एकजना सिङ्गल एकलको निम्ति भनेको छ, हे सबै। उहाँले कसलाई निम्तो दिनुभएको छ त? सबैजनालाई, सबैलाई। यो सबै भनेको को हो? यसमा को को पर्छन् त? तपाईँलाई के लाग्छ, के यो नेपालका मानिस मात्रै हो कि नेपाल होइन, नेपालभन्दा बाहिरको लागि मात्रै हो कि यो इजरायलमा बसोबास गर्ने युदी जातिको निम्ति मात्र हो? पक्कै पनि होइन। यो निमन्त्रणा त सबै मानव जातिको निम्ति हो। कोरियादेखि कर्णालीसम्मका मानिसहरूको निम्ति हो, नेदरल्यान्डदेखि नेपालका मानिसहरूको निम्ति हो, पूर्व पश्चिम उत्तर दक्षिण सारा जगतका संसारभरिकै मानिसहरूको निम्ति हो। यो एक महलमा बस्ने धनी मानिसको निम्ति पनि हो, यो एक झुप्पडीमा बस्ने गरिब मानिसको निम्ति पनि हो। यो निमन्त्रणा, यो निम्तो एक शिक्षित मानिस ज्ञानीको निम्ति पनि हो, यो अज्ञानी कमजोर व्यक्तिको लागि पनि हो। यो उपचार गर्ने डक्टर र उपचार गरी माग्ने बिरामीको लागि पनि हो। यो काम लाउने मालिक र मजदुर गर्ने कामदारको लागि पनि हो। यो जवान वृद्ध महिला पुरुष सबै जातिको निम्ति, सबै लिङ्ग सबै भाषा बोल्ने भाषीहरूको लागि पनि हो। एक वाक्यांशमा भन्नुपर्दा, येशू ख्रीष्टको निमन्त्रणा संसारका सबै पापी मानिसहरूको निम्ति हो। यो नसोच्नुहोस् कि म त स्वस्थ छु, ज्ञानी अनि धनी पनि छु, कसैलाई अन्याय पनि गरेको छैन, अरूलाई हानि पनि पुर्याउने काम गरेको छैन, मेरो जीवनमा त सबै ठिकठाकै चलिरहेको छ। तपाईँको नजरमा अर्थात् तपाईँको सोचाइमा ठिकै होला, तर तपाईँ र मलाई, हामीलाई बनाउनु हुने परमेश्वरले हामी ठिक छैनौँ भनी भन्दछ। पद 28 हेरौँ त के भन्नुभएको छ उहाँले, हे सबै थाकेका र बोझले दबेका हो। हामी ठिक रहेनछौँ, हामी थाकेका छौँ, दबिएका छौँ। तर केले दबिएका छौँ, कुन कुराले थकित भएका छौँ? उहाँले ती मानिसहरूलाई पनि बोलाउँदै हुनुहुन्छ, सबै थाकेका र बोझले दबेकाहरू, सबै पापले थाकेका र बोझले दबेकाहरूलाई उहाँले निम्तो दिइरहनु भएको छ। यो बोझ के होला? यो के को पोको बोझ होला जसले गर्दा मानिसहरू दबिनु परेको छ, थाक्नु परेको छ? हामी विचार गरौँ न, जब कुनै मानिस भारी बोक्छ तब उसलाई त्यो भारीले थकित भएको बेलामा, बोझ भएको बेलामा उसलाई बिसाउने ठाउँको आवश्यक पर्छ। यो 28 पदमा लेखेको बोझ वास्तवमा कुन वस्तुको बोझ होला? बोझ भन्ने बित्तिकै तपाईँ हाम्रो दिमागमा, समाजशक्तिमा के आउँछ, तपाईँको दिमागमा के आउँछ? अभिभावकलाई घरबार चलाउन आर्थिक समस्याको बोझ, विद्यार्थीहरूलाई पढाइको बोझ, खेलाडीहरूलाई गेम हार्दा स्पष्टीकरण दिनुपर्ने बोझ, कामदारलाई जागिर गुमाउनु पर्दा आइपर्ने समस्याको बोझ, शारीरिक दुर्बलताको, रोगको आदि इत्यादि यस्तै कुराहरू, यी कुराहरू नै हाम्रो निम्ति बोझ जस्तो लाग्छ। अवश्य पनि यी कुराहरू बोझहरू हुन्, तर यहाँ भनिएको पद 28 भनिएको यो लेखिएको बोझ, यो न कुनै शारीरिक हो, यो न कुनै भौतिक हो, यो न कुनै आर्थिक हो वा यो कुनै मानसिक तथा कुनै सम्बन्धको सन्दर्भमा लेखिएको बोझ हो। यो त तपाईँ अनि मेरो पापको बोझको कुरो हो। यो त परमेश्वरको विरुद्धमा हामीले गरेको विद्रोह हो। जसरी पहिलो मानिस आदम र उनकी पत्नी हब्बाले अदनको बगैँचामा गरेको विद्रोह थियो, हो हामी सबै मानिस जाति त्यही पापको बोझले गर्दा हामी थाकेका छौँ, त्यही पापको बोझले गर्दा हामी दबिएका छौँ। यो पापको बोझ हामीले भोगिरहेको आर्थिक बोझ, भौतिक बोझ, शारीरिक मानसिक समस्याको बोझभन्दा पनि धेरै ठुलो छ। यो पापको समस्या सबैभन्दा समाधानै गर्न नसकिने समस्याको बोझ हो। यदि यो बोझ हामीले बोक्ने कुनै वस्तुको भारी बोझ भए त हामीले त्यसलाई चौतारीमा बिसाउन सक्ने थियौँ, जसरी एक भरियाले आपनो भारी चौतारीमा बिसाउँछ। तर यो त हामीले उतार्नै नसक्ने पापको बोझ पो हो प्रिय, यो त हामीले उतार्नै नसक्ने, समाधानै गर्न नसक्ने पापको बोझ हो, जो एकदमै भयानक, कठोर छ, दयनीय छ, परमेश्वरको न्याय मुनि राख्छ। यसलाई हामीले कुनै रीतिले पनि हाम्रो बल शक्तिले, हाम्रो ज्ञान बुद्धि विवेकले सुल्झाउन सक्दैनौँ, समाधान गर्न सक्दैन। यो हामीद्वारा सम्भवै छैन, कल्पनै नगरे हुन्छ। यो हाम्रो लागि असम्भव कुरो हो। यो पापको समस्या कुनै शारीरिक रोग जस्तो होइन कि डाक्टरद्वारा औषधि उपचार गरेर अथवा अपरेसन गरेर निको हुने। हामी प्रत्येकले पापको बोझ बोकेका छौँ, प्रत्येकसँग पापको समस्या छ। यसो भन्दै गर्दा के तपाईँ चिन्तित हुनुहुन्छ? वचनले भन्छ चिन्ता नगर्नुहोस्, किनकि यीशुले भन्नुहुन्छ तिमीहरूको बोझका साथ म कहाँ आऊ। उहाँले निम्तो दिइरहनु भएको छ, उहाँले त बाहिर मलाई बोलाइराख्नु भएको छ, उहाँले निम्तो दिनुभएको छ। चिन्ता नगर्नुहोस्, त्यसको समाधान पनि छ। यो समाधान कसमा छ त? कसले यो समाधानको समस्याको समाधान गर्न सक्छ त? केवल यीशु ख्रीष्टले मात्र पापको क्षमा गर्नुहुन्छ। उहाँद्वारा मात्र यो सम्भव छ, जसले हामीलाई निम्तो दिनुभएको छ, जो हामी पापी छँदै हाम्रो सबै पापको बोझ लिएर उहाँ हाम्रो लागि क्रुसमा मर्नुभयो, चियानमा गाडिनुभयो, तेस्रो दिनमा बौरी उठ्नुभयो, स्वर्गमा चढिजानु भएको छ, पिता परमेश्वरको दाहिने हातपट्टि बस्नुभएको छ, र उहाँ फेरि उहाँको मानिसहरूलाई लिन आउनुहुन्छ। उही पुत्र परमेश्वर यीशु ख्रीष्टले भन्नुभएको छ, हे सबै थाकेका र बोझले दबेका हो, म कहाँ हो, म तिमीहरूलाई विश्राम दिनेछु। सामाजिक रीतिथिति, संस्कार, संस्कृति, व्यवस्थाको नियमको बोझले लादिएका र दबेका हो। चिन्तित नहुनुहोस्, तपाईँहरू यीशु कहाँ आउनुहोस्, तपाईँ यीशु कहाँ जानुहोस्, किनकि केवल उहाँले मात्र त्यो बोझबाट तपाईँलाई छुटकाएर र स्वतन्त्र गर्न सक्नुहुन्छ। के तपाईँ आफ्नो बोझदेखि उद्धार चाहनुहुन्छ? के तपाईँ त्यो बोझबाट स्वतन्त्र भएको चाहनुहुन्छ? उसो भए तपाईँ यीशुमाथि विश्वास गर्नुहोस्, उनी यीशु ख्रीष्टमाथि भरोसा गर्नुहोस्, उनी यीशुमाथि विश्वास गर्नुहोस्, आफ्नो पापहरू स्वीकार गर्दै उनी यीशु कहाँ आउनुहोस्। उहाँले तपाईँलाई कुनै रीतिले इन्कार गर्नुहुने छैन, र कुनै रीतिले उहाँलाई हामीलाई तिरस्कार गर्नुहुने छैन। पद 28 दोस्रो हरफमा हेर्नुहोस् न, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिन्छु, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिन्छु। यी सबै थाकेका र बोझले दबेका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिन्छु। योना 6:37 6:37 भन्दछ, मलाई पठाउनु हुने पिता आफैले मेरो विषयमा गवाही दिनुभएको छ, उहाँको स्वर तिमीहरूले कहिले सुनेका छैनौ, अनि पिताले मलाई दिनुहुने सबै म कहाँ आउनेछन्, र म कहाँ आउनलाई कुनै रीतिले म त्याग्नेछु। योना 6:37। कति महान परमेश्वरको निमन्त्रणा हामीले पाएका छौँ, र त्यही परमेश्वरलाई हामी विश्वास गर्दछौँ। पद 28 दोस्रो अर्थमा म शब्दले कसलाई जनाउँदछ त? यो म भन्ने को हुनुहुन्छ? यो म भन्ने कोही नभएर यो म भन्ने पुत्र परमेश्वर यीशु ख्रीष्ट हुनुहुन्छ। किनभने हामी पापमा जिरहेको पापीहरूको निम्ति उहाँ परमेश्वर भइकन पनि मानव धारण गरिकन उहाँ परमेश्वर हुनुहुन्थ्यो र मानव हामी जस्तो भएर मानव बनिकन यस संसारमा आए तपाईँ हाम्रो पापको सट्टामा पाप बोकेर क्रुसमा मर्नुहुने उही परमेश्वर हुनुहुन्छ। उहाँ मानव बनेर क्रुसमा मर्न तपाईँ हाम्रो निम्ति उहाँ क्रुसमा मर्न आउनुभयो। उहाँ धर्मी भएर पनि हाम्रो अधर्म बोक्नुभयो, उहाँ पवित्र भएर पनि हाम्रो अपवित्रता लिनुभयो, उहाँ पाप रहित भएर पनि उहाँले हाम्रो सबै पापको बोझ बोकेर क्रुसमा मर्नुहुने उही परमेश्वर हुनुहुन्छ। उहाँ पूर्ण परमेश्वर हुनुहुन्छ, उहाँ पूर्ण मानिस हुनुहुन्छ। उहाँ संसारका अरू ईश्वर जस्तो हुनुहुन्न जसले प्रतिज्ञा गरेर पुरा नगर्ने, उहाँ अरू त्यस्तो उहाँ त्यस्तो पनि हुनुहुन्न कि उहाँ त्यस्तो ईश्वर पनि हुन्न कि उहाँ एक कि उहाँ अरू ईश्वर जस्तो हुनुहुन्न कि जसले देखा परेर फेरि अरू बेला देखा नपर्ने अलबिलप हुने। उहाँ बलिहरू अर्पण गर्न माग गर्ने परमेश्वर पनि हुनुहुन्न जुन म भन्नुहुने परमेश्वर त हामीलाई सृष्टि गर्ने हुने सृष्टिकर्ता हुनुहुन्छ, हामीलाई पापबाट स्वतन्त्र गर्ने हुने उद्धार गर्नु हुने मुक्ति दिनुहुने मुक्तिदाता परमेश्वर हुनुहुन्छ। उहाँ प्रतिज्ञा पुरा गर्ने हुने परमेश्वर हुनुहुन्छ। उहाँ हामीलाई बलिदानी प्रेम गर्ने परमेश्वर हुनुहुन्छ र हामीलाई हरेक मार्गमा सुरक्षा दिने हुने असल गोठालो सिकाउनु हुने हाम्रो रबी हाम्रो शिक्षक हुनुहुन्छ। के तपाईँ आफ्नो प्रापति प्रसन्नता गरी उहाँमा विश्वास गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने उहाँले तपाईँलाई स्वीकार गर्ने भन्नुहुन्छ, उहाँले तपाईँलाई तिरस्कार गर्नु। यदि हामी उहाँमा विश्वास गर्छौँ भने उहाँमाथि विश्वास गर्छौँ भने उहाँमाथि भरोसा गर्छौँ भने हामीले उहाँबाट सिक्नुपर्ने हुन्छ, उही यसो ख्रिससँग सिक्नुपर्ने हुन्छ। हाम्रो जीवनमा यो कुराले महत्त्व राख्छ कि हामी कोसँग सिक्दैछौँ, उहाँले उहाँसँग उहाँबाटै सिक्नको निम्ति उहाँले हामीलाई निम्तो दिनुभएको छ। तपाईँ कोसँग सिक्दै हुनुहुन्छ, को मार्फत सिक्दै हुनुहुन्छ, कसको बारेमा सिक्दै हुनुहुन्छ, यस कुराले महत्त्व राख्छ। एक चेलाले गुरुसँग सिक्छ, एक विद्यार्थी मास्टरसँग सिक्छ, छोराछोरी आफ्नो आमा बुवाहरूबाट सिक्छ, उसै भए हामी क्रिस्चियनहरू कोसँग सिक्नुपर्छ त? के को निम्ति सिक्नुपर्ने? हामी हरेक विश्वासीले येशु ख्रिस्टसँग सिक्नुपर्छ ताकि हामीले उहाँको जुवा आफूमाथि लिन सक्छौँ। पद 29 हेरौँ न, मत्ती 11 अध्यायको 29 पदमा उहाँसँग सिक्नुभन्दा पहिला उहाँको जुवा के हो त्यो बुझौँ। उहाँले भन्नुभएको छ, मेरो जुवा आफूमाथि ल्याओ र मसँग सिक। यो जुवा भनेको के होला त्यो बुझौँ न पहिले। हामी नेपालीहरूलाई जुवाको बारेमा सिकाउन र भन्न त्यति गाह्रो छैन। झट्टै भन्नु पऱ्यो भने एउटा काठको जुवा हो जसले दुई गोरुहरूलाई सँगै नार्नको निम्ति प्रयोग गर्ने एउटा काठको डन्डा हो। जुवाले के जनाउँछ त? यो कसैमाथि अधिकार जमाउने र यसले दासत्वको चित्रण गर्दछ। पुरानो करारमा हेऱ्यौँ भने युदीहरूको समयमा यस जुवालाई आलङ्करिक शब्दको रूपमा प्रयोग गरेको पाउँदछौँ। जस्तै कि व्यवस्थाको जुवा, नैतिक नियम नीति नियमको जुवा, जबरजस्ती उपवास बस्नुपर्ने जुवा आदि इत्यादिको बारेमा यसले जनाउँदछ। हाम्रो वरपर पनि त यस्तै छ नि, होइन र? हाम्रा वरपरका चर्चहरूमा पनि यस्तै नियमहरू त लागु हुन्छ नि। क्रिस्चियन भएपछि यो गर्नु हुँदैन, त्यो गर्नु हुँदैन, त्यो खानु हुँदैन, त्यसरी जिउनु हुँदैन, आत्मिक उन्नतिलाई अन्य भाषा बोल्नै पर्छ, उपवास बस्नै पर्छ, उपवास नबसी परमेश्वरको नजिक हुँदैनौँ। यी कुराहरू गर्न अहिलेका चर्चहरू अचुत भने छैनन्। सामाजिक कार्य गरेनौँ भने दयान त हुँदैन। यस्तै लामो सूची चर्चहरूले आफ्ना बेग्लै व्यवस्था बनाउँछन्, तर उनीहरूले बाइबलबाट सिक्न चाहँदैन। कतिपटक हामी आफै पनि हाम्रो समस्यालाई जुवाको रूपमा ठुलो जुवा बनाउँछौँ र त्यसलाई हामीले सकि नसक्ने बोक्ने प्रयास गर्छौँ। हामी आफै त्यो जुवालाई समाधान गर्ने मालिक बन्न चाहन्छौँ। तर यो पद 29 भनेको त्यो जुवा होइन जुन तपाईँ हामीले सोचेका छौँ, त्यो जुवाभन्दा वास्तवमा फरक छ। यहाँ भनेको वास्तवमै जुवा नभएर येशु ख्रीष्टको आज्ञा हो, उहाँको प्रकटित वचन हो। त्यसै कारण उहाँको वचन जान्नलाई, उहाँको आज्ञा बुझ्नलाई हामीले उहाँसँग सिक्नै पर्छ। र त्यो सिकाए अरू कसै मार्फत होइन, कसैद्वारा होइन, यसो ख्रिससँगै सिक्नुपर्ने हुन्छ र ख्रिसकै बारेमा सिक्नुपर्ने हुन्छ। ख्रिससँगै सिक्नुपर्छ र ख्रिसकै बारेमा सिक्नुपर्दछ। यसो ख्रिस किन हामीले उहाँसँग सिक्नुपर्दछ? किनकि उहाँ विनम्र र कमल हृदयको हुनुहुन्छ। जब मेरो छोरो रुफस म कहाँ कुनै कामको लागि वा कुनै थोक माग्न आउँछ, कहिलेकाहीँ म उसलाई सुन्छु र कहिलेकाहीँ म सुन्दिनँ, इन्कार गर्छु र व्यवस्था पनि गर्छु। तर हाम्रो परमेश्वर त्यस्तो हुनुहुन्न। उहाँले हामीप्रति कहिले पनि कडा व्यवहार गर्नुहुन्न, उहाँले हामीलाई कहिले पनि अस्वीकार गर्नुहुन्न, तर उहाँले हामीलाई स्वीकार्नुहुन्छ। जुन परमेश्वरले निम्तो दिनुभएको छ, हामीलाई निमन्त्रणा दिनुभएको छ, त्यो परमेश्वरले हामीलाई कहिल्यै तिरस्कार गर्नुहुन्न, कहिल्यै बहिष्कार गर्नुहुन्न, तर उहाँले हामीलाई अँगाल्नुहुन्छ, उहाँले हामीलाई स्वीकार्नुहुन्छ, किनकि उहाँ कोमल र नम्र हृदयको हुनुहुन्छ। येशू प्रभुले हामीलाई हिला गर्नुहुन्न, उहाँले हामीलाई कहिले तिरस्कार पनि गर्नुहुन्न, किनकि हामी पापी छँदै उहाँले तपाईँ र मलाई स्वीकार्नुभयो। त्यही समयमा नै उहाँले हामीलाई स्वीकार्नुभयो जब हामी पापले कत्लाई मैले शरीरको गनाउने दुर्गन्धित थियौँ, हिलोमा लडीबडी गरेको फोहोरी सुँगुरभन्दा पनि बढी हेर्न नसक्ने फोहोरी थियौँ, फोहोरको वरिपरि खानालाई सुकी हिँड्ने बुस्या कुकुरभन्दा पनि नराम्रो थियौँ। त्यही समयमा प्रभु येशू ख्रीष्टले हामीलाई स्वीकार्नु भएको छ, अँगाल्नु भएको छ। तपाईँ र म धर्मी भएको कारणले, पवित्र भएको कारणले, सिद्ध भएको कारणले, हामी राम्रो भएको कारणले, असल भएको कारणले उहाँले हामीलाई स्वीकार्नु भएको होइन, यो त उहाँ कोमल र नम्र हृदय भएको कारणले उहाँको अनुग्रहमा हामी पापी छँदै आजभन्दा 2000 वर्ष अगाडि येशू ख्रीष्ट क्रुसमा मर्नुभयो र हामीलाई उद्धार गर्नुभयो, मुक्ति दिनुभयो र हामीलाई बचाउनु भएको छ, पापदेखि स्वतन्त्र गर्नुभयो। प्रियचर्स, के तपाईँको हृदय यसरी ख्रिसको जस्तै कोमल र नम्र छ? कसैलाई तपाईँलाई नराम्रो दुई वचन प्रहार गर्दा तपाईँको प्रतिक्रिया कस्तो हुन्छ? कसैले तपाईँलाई हेपिरहेको बेलामा, तपाईँलाई दबाइरहेको बेलामा के तपाईँको प्रतिक्रिया, के तपाईँको प्रतिउत्तर इट्स ओके, ठिकै छ भन्ने हुन्छ, कि तपाईँ पनि ती व्यक्तिसँग जुवारी खोज्नलाई तम तयार हुनुहुन्छ? मलाई थाहा छैन तपाईँ के गर्नुहुन्छ। परमेश्वरबाट क्षमा पाएको व्यक्तिले त आफ्नो हानि गर्ने व्यक्तिलाई पनि क्षमा गर्नुपर्छ, अरूको गल्तीलाई पनि सधैँ क्षमा गर्ने व्यक्ति कहिले सानो हुँदैन। बरु ख्रिसको हृदय भए जस्तै नम्र र कोमल हृदयको मानिस बन्न वृद्धि हुँदै जान्छ। जब यसो ख्रिसलाई क्रुसमा त्यो सिपाहीहरूले गोचिरहेको थियो, उनले प्रभु श्री ख्रीष्टले पख तँलाई भन्नु भएन, तर उहाँले भन्नुभयो पिता यिनीहरूले के गर्दछन् जान्दैनन्, क्षमा गर्नुहोस्। त्यो क्षमा गर्ने हृदय, जसको हृदयमा नम्रता र कमलले भरिएको छ, उसले क्षमा गर्न सक्छ। यदि तपाईँ ख्रीष्टमा हुनुहुन्छ भने, तपाईँ ख्रीष्टमा हुनुहुन्छ भने पक्कै पनि तपाईँको हृदय कमल र नम्र छ र नम्र हुनुपर्छ। यदि तपाईँको हृदय कमल नम्र छैन भने सायद त्यहाँ शङ्का प्रश्नवाचकको चिन्ह छ। तपाईँ आफूलाई एक क्रिस्चियन भन्नुहुन्छ तर ख्रिस्टसँग उहाँबाट सिकिरहनु भएको हुनुहुन्न भने मलाई लाग्छ तपाईँ साँचो क्रिस्चियन होइन रहेछ भन्नलाई मलाई अलिकति पनि शङ्का लाग्ने छैन। प्रभु येशू ख्रीष्टले भन्नुहुन्छ कि मेरो जुवा आफै माथि लियो र मसँग सिक। उहाँले यो भन्नुभएको छैन तिमीहरू अरू कहाँ गएर सिक, अरूको जुवा लियो। उहाँले भन्नुभएको छ मेरो जुवा आफू माथि लियो र मसँग सिक। अहिले वर्तमान समयमा चेलाहरूको समयमा जस्तो उहाँ प्रभु येशू ख्रीष्ट हाम्रो माझ भौतिक शारीरिक रूपमा हाम्रो माझ हुनुहुन्न, अब हामी चर्चले विश्वासीहरूले कसरी सिक्ने त, कसद्वारा सिक्ने त, अनि यो सिकाइ कसले सिक्नुपर्ने हो, उहाँको बारेमा कसले जान्नुपर्ने हो? वचनले भनेछ सबैजनाले, सबैजनाले, जवान भाइ बहिनीले, वयस्कहरूले, वृद्ध आमा बुवा सबैले। ओ जवान भाइ बहिनीहरू, यसो नभन्नुहोस्, मेरो त स्कुल छ, कलेज छ, कलेजको पुस्तकहरू पढ्नुपर्छ, फेरि यो अर्को बाइबलबाट सिक्नुपर्ने, मसँग त त्यस्तो समय छैन नि त, समय नै छैन, म त व्यस्त मान्छे, नभन्नुहोस्। सांसारिक पुस्तकहरू पढ्नलाई त भ्याइ नभई रात दिन गरेर पढ्नुहुन्छ, सिक्नुहुन्छ, जो यो संसारमै सीमित भएर सकिन्छ। बिना काममा साथीभाइहरूसँग भेटेर फजुल समय खर्च गर्नलाई त समय मिल्छ, तर बाइबल पढ्नलाई, अनन्तसम्म रहिरहने परमेश्वरको वचन पढ्नलाई चाहिँ किन समय नमिल्ने, किन यसबाट सिक्न नसकिने? जो यो कहिल्यै नाश हुँदैन, खेर पनि जाँदैन, बरु यसले हामीलाई फाइदा गर्छ, परमेश्वरको बारे ज्ञान दिन्छ, र यसले यो परमेश्वरको वचनले हामीलाई ख्रिसतर्फ डोर्याउँछ, ख्रिसमाथि भरोसा गर्न सहायता गर्छ, जुन वचनले हामीलाई अनन्त जीवन दिन्छ। मैले यो भनिराख्दाखेरि मलाई गलत नबुझ्नु होला, मैले यो भनिरहेको छैन, स्कुलका कलेजका विद्यार्थी भाइहरूले पुस्तक पढ्नु हुँदैन भन्ने होइन, पढ्नुपर्छ, जान्नुपर्छ, त्यसबाट ज्ञान पनि लिनुपर्छ, तर बाइबललाई पढ्ने, परमेश्वरको वचन सिक्ने कुरामा हामीले कन्जुसाइ गर्नु हुँदैन, हामीले बहिष्कार गर्नु हुँदैन, परमेश्वरको वचन सिक्नै पर्छ र जान्नै पर्छ, यो अति आवश्यक छ। प्रभुका सेवक पास्टरज्यूहरू, तपाईँका चर्चका सदस्यहरूको आत्मिक वृद्धिमा ढिला सुस्ती भइरहेको बेला, चर्चका जिम्मेवारहरूलाई लिएर थकित हुनुभएको बेला चिन्ता नगर्नुहोस्, प्रभु यीशु ख्रिस्ट कहाँ आउनुहोस्, उहाँले विश्राम दिनुहुनेछ, उहाँले ती सबै सम्हाल्नुहुनेछ, किनकि उहाँलाई ती अवस्थाहरू थाहा छ। तपाईँ आफ्नो चर्चका बगाललाई सिकाउन अघि तपाईँ आफू पहिला ख्रिस्टसँग सिक्नुहोस्, तपाईँ आफ्ना बगाल चर्चका बगाललाई सिकाउनु अघि तपाईँ आफू पहिला ख्रिस्टसँग सिक्नुहोस्, उहाँबाट सिक्नुहोस्, ताकि तपाईँले आफ्ना चर्चका विश्वासीहरूलाई, बगाललाई विश्वास स्वीकारका साथ ख्रिस्टको बारेमा, ख्रिस्टकै वचन सिकाउनु सक्नुहुनेछ। आमा बाबा वृद्ध, आमा बाबाहरू वृद्ध भइसक्यो अब त किन सिकिरहनु पर्यो र भनेर नभन्नु होला। परमेश्वरको वचन सिक्नलाई, परमेश्वरको विद्यार्थी हुनलाई चाहिँ मृत्युको अन्तिम सास समयमाको वचन सिक्नुपर्छ। अब बुढेसकालमा मन लाग्दैन, यो त्यो भनेर बहाना गरेर टार्ने कोसिस नगर्नु होला। सोफामा बसेर टिभी हेर्न त मनपर्छ, अनि टिभीमा के जाति आउँछ ती सबै हेर्न सकिन्छ, तर परमेश्वरको जीवन दिने वचनलाई खोलेर पढ्न, अध्ययन गर्न चाहिँ किन सकिँदैन त? यो कुनै उमेरले छेक्ने कुरा होइन। आमा दिदी बहिनीहरू पनि घरको काममा, किचनमा व्यस्त, यताउता भनेर सेवा सङ्गति, बाइबल अध्ययनमा उपस्थित नहुने बहाना बनाउने काम नगर्नुहोस्। कसरी हुन्छ समय निकालेरै भए पनि मोबाइलमा व्यस्त हुन, टिभीमा सिरियल हेरेर त भ्याउनुहुन्छ, अझ साथीहरूसँग पुरै कहानी बताउन पनि समय पुग्छ, तर परमेश्वरको दिव्य ज्ञानलाई जान्नको लागि समय पुग्दैन, भ्याइन। ओ प्रिचर्सहरू, किन यति साह्रो लापरवाही, किन परमेश्वरको वचनलाई यति साह्रो व्यवस्था गरेको? यीशु ख्रीष्टले भन्नुभएको छ, म कहाँ आऊ, मसँग सिक, त्यो सिक्नलाई कहाँ जानु पर्यो, परमेश्वरको वचनमा जानु पर्यो, परमेश्वरको वचन नै अध्ययन गर्नु पर्यो। हो, मलाई पढ्नु आउँदैन, ठिकै छ, तर परमेश्वरका बाइबलले प्रचार गरेका, रेकर्ड गरेका वचनहरू सुन्न, बाइबलले प्रचार हुने ठाउँ चर्चमा आउन त सकिन्छ नि त, त्यस कुरामा तपाईँहरू लापरवाही नगर्नुहोस् प्रिचर्सहरू। यदि तपाईँ उहाँको चेला हुनुहुन्छ भने, उहाँमाथि विश्वास गर्नुहुन्छ भने, उहाँको चेला जस्तै भएर रहनुपर्छ, उहाँको चेला भएर नै जिउनुपर्छ। आफ्नो अनागाकारी र अविश्वासयोग्यताप्रति पश्चाताप गर्दै हामी आफै पनि सिक्ने प्रयास गर्नुपर्छ, र ख्रिस्टले दिनुभएको चर्चको अधीनमा रहेर सिक्नुपर्छ, जुन चर्चमा हामी करारिय सम्बन्धमा बाँधिएका छौँ, र करारिय चर्चका सदस्यहरूसँग जवाबदायितामा रहेर प्रभुको विश्वासयोग्य विश्वासीहरूसँग यी कुराहरू परमेश्वरको वचनबाट सिक्नुपर्छ। हामी त्यही व्यक्तिहरूबाट सिक्नुपर्छ जसले ती जिम्मेवार लिइकन चर्चको बगालहरूलाई परमेश्वरतर्फ डोराइरहेका हुन्छन्, र खलापनमा, आत्मिक सुरक्षापनमा, सुसमाचारको सुरक्षा गर्दै सही अभ्यास गर्न तालिम दिइरहेका हुन्छन्, सिकाइरहेका हुन्छन्, ती मानिसहरूबाट परमेश्वरको वचन हामीले सिक्नुपर्छ। ती व्यक्तिहरू जसले परमेश्वरको वचनको अख्तियारलाई सही प्रयोग गरिरहेका हुन्छन्, सही उल्था गरेर बाइबलले प्रचार गर्छन्, बाइबलीय तरिकाले सिकाउँछन्, त्यस्ता व्यक्तिहरूबाट, ती अगुवाहरूबाट, ती चर्चका पास्टरहरूबाट हामीले सिक्नुपर्छ, किनकि तिनीहरूलाई यीशु ख्रीष्टले चर्चको जिम्मेवार जिम्मा लाउनु भएको छ। योना 17:6 भन्दछ, सबैले एकचोटि हेरौँ न, योना 17:6। योना 17:6 यसो भन्छ, संसारबाट जुन मानिसहरू तपाईँले मलाई दिनुभयो तिनीहरूलाई तपाईँको नाउँ मैले प्रकट गरिदिएको छु, तिनीहरू तपाईँका थिए अनि तपाईँले तिनीहरूलाई मलाई दिनुभयो र तिनीहरूले तपाईँको वचन पालन गरेका छन्। र 21:15 उता हेर्नुभयो भने येशु ख्रीष्टले उनका सेवकहरूलाई, सेवकलाई चर्चका बगलका भेडाहरूलाई खुवाउन, रेखदेख गर्न, हेरचाह गर्न जिम्मा लाउनु भएको छ। जसरी पिताले उहाँको भेडाका बगाल आफ्ना मानिसहरूलाई ख्रीष्टलाई दिनुभयो र ख्रीष्टले ती बगाल एक चर्चलाई, चर्चका अगुवा गोठालाहरूलाई जिम्मामा लाउनु भएको छ, अत हामीले कसबाट सिक्नुपर्छ? हामीले त्यो एक स्थानीय चर्चसँग जोडिएर परमेश्वरको वचन सिक्नुपर्छ, जान्नै पर्ने हुन्छ, जहाँ पास्टर अगुवाहरूले वचनलाई विश्वासयोग्यताका साथ भण्डारेपन गरेर परमेश्वरकै वचन प्रचार गर्छन् र सिकाउँछन्, ख्रीष्ट केन्द्रित व्याख्यात्मक प्रचार गरी वचनको असल भण्डारेपन गर्छन्। हामीले घरेलु सङ्गतिबाट पनि सिक्छौँ, व्यवहार बाइबल अध्ययनबाट पनि सिक्न सक्छौँ। तपाईँ कोसँग सिक्दै हुनुहुन्छ? तपाईँ कस मार्फत परमेश्वरको वचन सिक्दै हुनुहुन्छ? यसले महत्त्व गर्दछ। जिपीमा उपलब्ध भएको बाइबलले पुस्तकहरूबाट पनि पढ्न सक्नुहुन्छ, यदि इङ्ग्लिस पढ्न सक्नुहुन्न भने नेपालीमा आफ्नै भाषामा जिपीमा प्रशस्त बाइबलीय पुस्तकहरू उपलब्ध छन्। मलाई थाहा छैन तपाईँ कसबाट सिकिराख्नु भएको छ, कतै तपाईँ अब्राहमको कान्छा छोरा कालिम्पोङमा आएको थियो रे भन्ने व्यक्तिबाट सिक्दै हुनुहुन्छ कि, कतै तपाईँ सपना देख्ने दर्शीहरूसँग जोडिने भएको छ, या आत्मिकी पिता बनाउनलाई पैसा तिर्नुपर्ने आत्मिक छोरा भएर सिकाउनु भइरहेको छ, सिकिराख्नु भएको छ, मलाई थाहा छैन। होसियार हुनुहोस्, ती भेडाको भेषमा, भेडाको भेषको आडमा बस्ने बाँसोरको रूप लिएर बस्नेहरूदेखि, किनकि तिनीहरूले परमेश्वरको वचनलाई उल्टो पाल्टा पार्छन् र बाइबलले शिक्षाहरू सिकाउँछन्, बाइबलको विरुद्धमा शिक्षा सिकाउँछन्, आफू त न्यायमा झाकिन्छन् झाकिन्छन्, तर तिनीहरूको कुरा सुन्ने अरूलाई पनि परमेश्वरको न्याय मुनि पुर्याउँछन्। यसबाट यही कुरा थाहा गर्न सक्छौँ कि हामी अरू कसैबाट होइन तर परमेश्वरकै अधीनमा रहेर, उहाँको, उहाँले दिनुभएको चर्चको अधीनमा रहेर उहाँको वचनबाट सिक्नुपर्छ र उहाँकै बारेमा सिक्नुपर्छ, येशु ख्रीष्टको बारेमा सिक्नुपर्छ। उहाँले उद्धार गरी एक ठाउँ जोड्नुभएको स्थानीय चर्च, एक स्थानीय स्वस्थ चर्चको अधीनमा रहेर उहाँको वचन, उहाँको बारेमा सिक्न सक्छौँ। तपाईँ त्यो चर्चमा जबसम्म सिक्नुहोस् तबसम्म त्यस चर्चमा विश्वासयोग्यताका साथ परमेश्वरको वचन सिकाउँछ। तपाईँ त्यो चर्चमा तबसम्म सिक्नुहोस् जबसम्म त्यस चर्चमा विश्वासयोग्यताका साथ परमेश्वरको वचन सिकाउँछन् र त्यहाँ विश्वासयोग्यताका साथ प्रचार गर्छन्। किन हामीले येशूसँग सिक्नुपर्छ त? किन येशूसँग नै सिक्नुपर्ने? किन श्री कृष्णले यो भन्नुभयो कि मसँग सिक? किनकि हामीले उहाँकै बारेमा जान्नुपर्छ, अरूको बारेमा होइन। कसले कति पुस्तक लेख्यो त्यो बारेमा होइन, कसले के गर्यो त्यो बारेमा होइन, परमेश्वरकै बारेमा। येशू ख्रीष्ट को हुनुहुन्छ? परमेश्वर को हुनुहुन्छ? पवित्र आत्मा को हुनुहुन्छ? उहाँहरूले कसरी हामीलाई, एक पापी मानिसलाई बचाउनु हो भन्ने बारेमा जान्नुको लागि येशू ख्रीष्टमा नगइन्जेलसम्म हामीले थाहा गर्न सक्दैनौँ। हामी को हो भनेर पहिले येशू ख्रीष्टलाई चिन्नुपर्छ, परमेश्वरलाई चिन्नुपर्छ, अनि मात्रै हामी को हो भनेर हामीले थाहा पाउँछौँ। त्यो बारेमा जान्नका लागि उहाँकै बारेमा सिक्नुपर्छ, येशू ख्रीष्टकै बारेमा हामीले सिक्नुपर्छ, ताकि उहाँको बारेमा जानिसकेपछि हामीले उहाँमाथि विश्वास गर्न सकौँ, उहाँमाथि भरोसा गर्न सकौँ र पापको दासत्वबाट हामीले विश्राम पाउन सकौँ, छुटकारा पाउन सकौँ, स्वतन्त्र हुन सकौँ। उहाँले निमन्त्रणा दिनुको तेस्रो कारण, तेस्रो प्रश्न, उहाँले निमन्त्रणा दिनको कारण के हो? यसको उद्देश्य के हो? निमन्त्रणा दिनको उद्देश्य के हो त? अरू केही नभएर उहाँले हामीलाई पापको बोझबाट विश्राम लिनको निम्ति निमन्त्रणा दिनुभएको छ। हामीलाई पापबाट स्वतन्त्र हुनको निम्ति उहाँले निम्तो दिइरहनु भएको छ। पद 29 को तेस्रो हरफमा हेरौँ न, तिमीहरूले आत्मामा विश्राम पाउनेछौ। म 29 को सुरुदेखि नै पढाइदिनेछु। मेरो जुवा आफूमाथि लियो र मसँग सिक, किनभने म विनम्र र कोमल हृदयको छु। अनि ध्यान दिनुहोस् है, अनि तिमीहरूले आफ्ना आत्मामा विश्राम पाउनेछौ। यो तिमीहरूले आत्मामा विश्राम पाउनेछौ भनेको के होला? के यो उत्पत्तिमा भएको कामहरू सकेपछि विश्राम लिने विश्रामको बारेमा भन्न खोजेको होइन? यो त एक भरियाले होइन, न त यो एक भरियाले आफूले बोकेको भारीबाट आराम पाउनको लागि चौतारीमा बिसाएको विश्राम नै हो। यहाँ कुनै शारीरिक विश्रामको कुरा भइरहेको छैन, या त गरिबले धनी हुनको निम्ति त्यो गरिबपन बिसाउने कुरा भइरहेको छैन। जीवनमा असफलता नै असफलताले भरिएको बेलामा सफलता पाउनको लागि त्यो असफलता बिसाउने विश्राम लिने बारेमा कुरा भइरहेको छैन। यहाँ भनेको विश्राम त तपाईँ र मैले आत्मामा पाउने विश्रामको बारेमा। जसरी इस्रायलीहरूलाई मिस्र देशको राजा फारोको दासत्वबाट छुटकारा दिनुभयो, उद्धार गर्नुभयो, अरू केही नभएर उनीहरूलाई यो छुटकारा भनेको चाहिँ विश्राम थियो, छुटकारा थियो। ठिक त्यसै गरी हामी पापीलाई प्रेम गरिकन अनुग्रहमा पापको दासत्वबाट मुक्त छुटकारा गर्नको निम्ति येशु ख्रिस्टले निम्तो दिनुभएको छ, ताकि हामी पापको बोझबाट स्वतन्त्र हुन सकौँ। त्यो स्वतन्त्र नै हाम्रो निम्ति विश्राम। त्यो विश्राम जतिखेर सुरु हुन्छ, जति बेलादेखि हामी प्रभु येशु ख्रिस्टलाई चिन्दछौँ, येशु ख्रिस्टको बारेमा जान्दछौँ, येशु ख्रिस्टलाई विश्वास गर्दछौँ, आफ्नो पापहरूलाई स्वीकार्दै उहाँ प्रभु र मुक्तिदाता परमेश्वरको पुत्र येशु ख्रिस्ट प्रभु र मुक्तिदाता हुनुहुन्छ भनेर विश्वास गर्दछौँ। हिब्रू 4 को 3 को क अरब पदले भन्दछ, हिब्रू 4 को 3 को पहिलो अरबले भन्दछ, किनकि हामी विश्वास गर्नेहरू चाहिँ त त्यस विश्राममा प्रवेश गरेका छौँ। येशू ख्रीष्टले पापको कारण हामी मर्नुपर्ने क्रुसमा हाम्रो सट्टामा उहाँ त्यो पापलाई लिएर क्रुसमा मर्नुभयो, च्यानमा गाडिनुभयो, तेस्रो दिनमा पुनर्जीवित भई उठ्नुभयो, स्वर्गारोहण भई पिताको दाहिने हातपट्टि बस्नुभएको छ, र उहाँ आफ्नो मानिसहरूलाई चर्चलाई विशेष गरी उहाँले उद्धार गरे भएको चर्चलाई लिनु फेरि आउनु हुनेछ। हो, हामी त्यही कुरालाई विश्वास गर्छौँ। यो कुरा हामी बौद्धिक रूपमा मात्रै ज्ञानको रूपमा मात्रै भण्डार गर्दैनौँ, तर आत्मादेखि हृदयदेखि नै विश्वास गर्दछौँ कि येशू ख्रीष्ट मेरो पापको निम्ति उहाँ क्रुसमा मर्नुभएको, र जुन पापको कारणले गर्दा म तपाईँ दबिएका छौँ, थिचिएका थियौँ, त्यही दबिएका थिचिएका अवस्थाबाट पिता परमेश्वरले येशू ख्रीष्ट दिइकन हामीलाई स्वतन्त्र दिनुभएको छ, हामीलाई मुक्ति दिनुभएको छ। किनकि पापको कारण चाहिँ मृत्यु हो, पापको ज्याला मृत्यु हो, र पापको कारण हामी परमेश्वरको क्रोध हुन्छ। त्यो क्रोधबाट उम्कनको निम्ति येशू ख्रीष्टको आवश्यकता पर्छ। येशू ख्रीष्टबाट बाहेक अरू कसैद्वारा त्यो कुराहरूबाट छुटकारा छैन। तर अब त्यो परमेश्वरको क्रोधबाट हामीलाई येशू ख्रीष्टले मुक्त र स्वतन्त्र गर्नुभएको छ। उहाँले जे कुराको निम्ति निमन्त्रणा दिनुभएको थियो त्यो निम्तो स्वीकारेर उहाँमाथि विश्वास गर्ने जतिलाई सबैलाई उहाँले विश्राम दिनुहुनेछ। विश्वास गर्ने जति हरेकलाई उहाँले विश्राम दिनुहुन्छ। उहाँले गर्नुभएको प्रतिज्ञा पुरा गर्नुभएको छ, किनकि उहाँ परमेश्वर हुनुहुन्छ। अघि भर्खरै यसैया 43 अध्यायबाट हामीले परमेश्वरमा विश्वास भरोसा नगरेको कारणले, उहाँको सार्वभौमिक अधिकारमा भर पर्न चुकेको कारणले पाप स्वीकार गरेका थियौँ। हो, त्यसरी नै हाम्रा परमेश्वरमाथि हाम्रो पापको कारणले चुकेको कारणले आफ्नो पापहरूलाई स्वीकार्दै, विश्वास सँगसँगै पापहरूलाई स्वीकार्दै, प्रभु येशू ख्रीष्टमाथि पश्चाताप गर्दै उहाँमाथि भरोसा गर्नुपर्छ, उहाँमा विश्वास गर्नुपर्दछ। के तपाईँले आफ्नो पापहरूलाई स्वीकार्दै येशू ख्रीष्टमाथि विश्वास गर्नुभएको छ कि सबै कुराहरूको निम्ति उहाँमा भरोसा गर्नुभएको छ? यदि तपाईँ ले उहाँमाथि भरोसा गर्नुभएको छ, विश्वास गर्नुभएको छ भने उहाँले त्यो पापबाट हामीलाई विश्राम दिनुहुन्छ। हामीले किन यो उहाँमाथि विश्वास गर्नुपर्ने त विश्राम पाउनलाई अवश्य पनि, किनकि उहाँमाथि विश्वास गर्नु, उहाँमाथि भर पर्नु, किनकि उहाँको वचन हाम्रो निम्ति एकदमै सजिलो र हलुको छ। 30 पदलाई हेरौँ न, किनकि मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ। मेरो जुवा सजिलो छ र मेरो भारी हलुको छ। एकजना प्रभुको जनले यसो भन्नुहुन्छ, बेलुनलाई हिलियम गाँसको के असर छ र? सायद बुझ्नुभयो, बेलुनलाई हिलियम गाँसको के असर रहन्छ र, अथवा के असर छ र? यसलाई बुझ्नको लागि मैले यसरी भनेको छु, बेलुनलाई अक्सिजन ग्यासले भरेर छोडिदिउँ भने ऊ जमिनतिरै, त्यो बेलुन जमिनतिरै तल झर्छ अथवा तलै रहन्छ। तर त्यही बेलुनलाई हिलियम ग्यासले भरेर छोडिदिउँ भने त्यो जमिनतिर खस्दैन तर हलुका भएर माथि आकाश दिशातर्फ उड्दछ। हो, यसरी नै परमेश्वरको जुवा त्यो उहाँको त्यो जुवा उहाँको आज्ञा हो, उहाँको वचन हो, उहाँको अधिकार हो। जसरी जुवा भन्ने बित्तिकै अधिकार जनाउँदछ, दासत्व जनाउँदछ, परमेश्वरको अधिकार, परमेश्वरको जुवा, परमेश्वरको वचन, उहाँको आज्ञा चाहिँ हाम्रो निम्ति हलुको र भारी नहुने सजिलो हलुको छ। यो कुनै अप्ठ्यारो छैन, यो गरौँ पनि छैन, किनकि उहाँको वचनले नै हामीलाई के गर्छ त उद्धार गर्छ, उहाँको वचनले नै हामीलाई स्वतन्त्र गर्दछ। पहिले योना 5:3 पदले भने जस्तै हामी उहाँका आज्ञाहरू पालन गर्दछौँ र उहाँका आज्ञाहरू भारपूरो छैनन्। यो मैले भनिरहेको छैन, परमेश्वरको वचनले भनिरहेछ कि उहाँका आज्ञाहरू पालन गर्दछौँ किनकि उहाँका आज्ञाहरू भारपूर्ण छैनन्, गरौँ छैन। त्यसकारणले हामीले उहाँको वचनलाई हामी लिदछौँ, स्वीकार गर्दछौँ, विश्वास गर्दछौँ र त्यो वचनअनुसार जिउने प्रयत्न गर्दछौँ। यो त सजिलो मात्र छ, तपाईँ र मैले विश्वास मात्र गर्नुपर्छ, अरू केही पनि गर्नु पर्दैन। अनि जसले विश्वास गर्छ त्यसले अनन्त जीवन पाउनेछ, अर्थात् विश्वास गर्ने जति हरेकलाई उहाँले अनन्त अनन्त कालसम्म अनन्त जीवन दिनुहुनेछ। अविश्वासी मित्रहरू, के तपाईँ प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्नुहुन्छ, जो अहिले हामी भनेका थियौँ येशू ख्रीष्टको बारेमा? ओ, मसँग त केही पनि छैन भनेर भन्नु होला, तर वचनले स्पष्ट गरिसकेको छ कि हरेक मानिस पापको दासत्वमा छ, हरेक मानिस, हरेक संसारका सबै मानिसहरू पापको बन्धनमा छन्, पापको दासत्वमा छन्। ती दासत्वबाट छुटकारा पाउनको लागि, मुक्त हुनको लागि संसारमा कुनै नाउँ छैन, माथि स्वर्गमा होस् वा पृथ्वीमा मुनि येशू बाहेक कसैमा मुक्ति छैन, केवल उहाँमा मात्रै मुक्ति छ, उहाँमा मात्र अनन्त जीवन र अनन्त विश्राम छ। यसै कारण आउनुहोस्, यही समय येशूलाई विश्वास गर्नुहोस्, येशूमाथि भरोसा गर्नुहोस्। के तपाईँ विश्वास गर्नुहुन्छ? हो, तपाईँ समाजमा, तपाईँ काम गर्ने ठाउँहरूमा, तपाईँ रहेको वरपर समाजमा अपहेलित हुनुहुन्छ होला, अरूले तपाईँलाई तिरस्कार घृणा पनि गर्नुहुन्छ होला र तपाईँलाई वास्ता पनि गर्दैनन् होला, तपाईँको आर्थिक कमजोर र तपाईँको स्ट्याटस देखेर शारीरिक दुर्बलता वा तपाईँको पहुँच न्यून भएको कारणले तपाईँलाई उनीहरूले तपाईँलाई उहाँहरूको बिहा बोझमा, जन्मदिनमा, उत्सव मनाउनलाई निम्त दिएका दिएनन् होला। दुखित नहुनुहोस्, चिन्तित नहुनुहोस्, निराश नहुनुहोस्। तपाईँ ती बोझमा अर्थात् बर्थडे मनाउन जानु पाउनु भएन, केही छैन, तिन निमन्त्रणा भन्दा प्रभु येशू ख्रीष्टले दिनुभएको निमन्त्रणा कार्ड नछुटोस्, उहाँले दिनुभएको निमन्त्रणा तपाईँले कहिले पनि बिर्सिनुहुन्न, उहाँले दिनुभएको निम्तलाई तपाईँले कहिले पनि व्यवस्था गर्नुहुन्न, तर तपाईँले त्यो निम्तलाई स्वीकार्नै पर्नुहुन्छ। जबसम्म तपाईँले त्यो निम्तलाई स्वीकार्नुहुन्न तबसम्म तपाईँ आफ्नो पापको समाधानको समस्या खोज्न तपाईँ अघि बढेको देखिँदैन। मुक्ति दिनलाई हाम्रो सट्टामा 2000 वर्ष अगाडि क्रुसमा मर्नुहुने प्रभु यीशु ख्रीष्टले तपाईँलाई एउटा निमन्त्रणा दिनुभएको छ, दिइसक्नु भएको छ। अब त्यही अब त्यो तपाईँले छुटाउनु भयो भने त्यो खतराको घन्टी हुनेछ। जुन निम्तो निमन्त्रणकार पुत्र प्रभु परमेश्वर प्रभु यीशु ख्रीष्टले तपाईँलाई दिइसक्नु भएको छ त्यो तपाईँले अस्वीकार गर्नै नहुने र छुटाउनै नहुने निम्तो, यदि तपाईँले त्यो निम्तो कार्ड छुटाउनु भयो भने अर्थात् पाएर पनि अस्वीकार गर्नुभयो भने तपाईँ आफ्नै पापको लेखी मर्नुहुनेछ। तपाईँ महान सृष्टिकर्ता पिता परमेश्वरको क्रोध मुनि पर्ने हुनेछ यदि तपाईँ आफ्नो यदि उहाँको त्यो निम्तोलाई तपाईँले स्वीकार गर्दै आफ्नो पापलाई पश्चाताप गर्दै निम्तो दिनुहुने यीशु ख्रीष्टमाथि विश्वास गर्नुभयो भने तपाईँले त्यो पापबाट स्वतन्त्र पाउनुहुनेछ, तपाईँले अनन्त जीवन पाउनुहुनेछ। के तपाईँ यी परमेश्वरमाथि भरोसा गर्नुहुन्छ? के तपाईँ यीशु ख्रीष्टमाथि विश्वास गर्नुहुन्छ? के तपाईँ यीशु ख्रीष्टले गर्नुभएको क्रुसमा सिद्ध्याउनु भएको मुक्तिको काममाथि विश्वास गर्नुहुन्छ? यदि गर्नुहुन्छ भने यही समय यही मौका हो यीशु ख्रीष्टमाथि भरोसा गर्नुहोस्, विश्वास गर्नुहोस्। आउनुहोस् हामी प्रार्थना गरौँ। पिता परमेश्वर, हामी जान्दछौँ हामी एकपटक पापको लेखी मरेका थियौँ, पापको दासतामा थियौँ, पापले दबिएका थियौँ, थिचेका थियौँ, थकित भएका थियौँ, उठ्नै नसकिने गरी थिचारेका थियौँ। तर तपाईँ परमेश्वरले ख्रीष्ट दिलाइकन हामीलाई त्यो पापको बोझबाट पापबाट परमेश्वरको क्रोध मुनिबाट स्वतन्त्र गर्नुभएको छ। अब पिता हामीलाई तपाईँका दिनहुँ आउनलाई, तपाईँकै वचन जान्नलाई, तपाईँकै वचनबाट सिक्नलाई, तपाईँ यीशु ख्रीष्टमै रहेर विश्वासयोग्यताका साथ विश्वासी भएर जिउनलाई हामीलाई मद्दत गर्नुभएको छ यीशु प्रभुको नाममा।
हामी सबैजना भेट्छौँ।